जाने मसाइल तो उलमा से पूछे, ये हुक्मे मुबीन हमको रब से मिला है।
الحمد لله رب العالمين والصلاة والسلام على سيد المرسلين أما بعد فأعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم الصلاة والسلام عليك يا رسول الله وعلى آلك وأصحابك يا حبيب الله الصلاة والسلام عليك يا نبي الله وعلى آلك وأصحابك يا نور الله। مدنی چینل کے ناظرین پروگرام دار الافتاء اہل سنت میں آپ کو خوش آمدید کہتے ہیں۔ اللہ پاک ہم سب کو علم میں برکتیں عطا فرمائے، جو علم ہم سیکھیں اس پر عمل پیرا ہونے کی توفیق عطا فرمائے۔ ہمارے پیارے نبی صلی اللہ علیہ وآلہ وسلم کا فرمان عظمت عالی شان ہے کہ جو شخص جمعہ کے دن مجھ پر 100 بار درود بھیجے اللہ اس کی 100 حاجتیں پوری فرمائے گا، وہ 100 حاجتوں میں سے 30 حاجتیں دنیا کی اور 70 حاجتیں آخرت کی اللہ اپنی رحمت سے پوری فرمائے گا۔ اللہ پاک مجھے آپ کو کثرت کے ساتھ جمعرات، شب جمعہ اور روز جمعہ بارگاہ رسالت میں درود و سلام پیش کرنے کی سعادتیں عطا فرمائے۔ صلو علی الحبیب صلی اللہ تعالی علی محمد صلی اللہ علیہ وآلہ وسلم صلاتاً و سلاماً علیکہ یا سیدی یا رسول اللہ۔ آج کے ہمارے مہمان اور مجیب مفتی صاحب، مفتی جمیل صاحب ہیں، حضرت آپ کو خوش آمدید کہتے ہیں۔ کیسے ہیں مزاج کرامی آپ کے؟
الحمدللہ علی کل حال۔
قربانی کے وجوب کے حوالے سے میں چاہوں گا کہ اگر ہمارے ناظرین یہ سمجھنا چاہیں کہ کس پر ہے تو اس کا کچھ خلاصہ اگر آپ ارشاد فرمائیں۔
بسم اللہ الرحمن الرحیم۔ قربانی کے جو ایام ہیں وہ 3 دن ہیں، 10، 11، 12 ذی الحجہ، اور 10 ذی الحجہ کے صبح صادق یعنی فجر کا وقت جب شروع ہوتا ہے، سحری کا وقت جب ختم ہو جاتا ہے، اس وقت 10 ذی الحجہ کی صبح صادق سے لے کر غروب آفتاب 12 ذی الحجہ کے، تو یہ جس میں 3 دن بنتے ہیں تو اور 2 راتیں بیچ میں آتی ہیں، تو یہ قربانی کے واجب ہونے کے اوقات ہیں اور انہی اوقات میں قربانی کرنی ہوتی ہے۔
ٹھیک ہے۔
اچھا، اب یہ واجب کس پر ہوتی ہے؟ تو جو شخص مسلمان، عاقل، بالغ، مقیم، اگر صاحب یعنی غنی ہے، مالدار اتنا ہے کہ حاجت اصلیہ، ضروریات زندگی سے جو چیزیں تعلق رکھتی ہیں، یعنی گھریلو ساز و سامان ضروری، مکان ہو گیا یا اس کی گاڑی ہے، ٹھیک ہے، ان چیزوں سے فارغ اور قرض وغیرہ سے بھی وہ فارغ، کم از کم اتنا مال، اب وہ چاہے روپے پیسوں کی صورت میں ہو یا دیگر اضافی ضرورت سے زائد ساز و سامان کی صورت میں ہو، جس کی قیمت 52.5 تولہ چاندی کی قیمت کے برابر ہوں۔ اب یہ 52.5 تولہ چاندی کی قیمت 80 اور 90 ہزار کے درمیان یہ نصاب بن جاتا ہے، تو 52.5 تولہ چاندی کی قیمت کے برابر اگر ضرورت سے زائد کسی کے پاس کسی بھی نوعیت کا مال ہو، چاہے وہ روپے پیسوں کی صورت میں ہو یا ضرورت سے زائد ساز و سامان کی صورت میں ہو یا اضافی ایک پلاٹ پڑا ہوا ہے اس صورت میں ہو، تو یہ اگر مقیم ہے، عاقل بالغ شخص ہے، تو اس کے اوپر قربانی واجب ہو جائے گی۔ تو اب یہ ہے کہ چاندی یا تو 52.5 تولہ چاندی ہو یا 7.5 تولہ سونا ہو، اگر 7.5 تولہ سونا یعنی جو سونے کا نصاب ہے زکوٰۃ کے وجوب کے حوالے سے، اسی طرح قربانی کے وجوب میں بھی 7.5 تولہ سونا ہے یا 52.5 تولہ چاندی، اگر یہ نصاب کے برابر نہ سونا ہے نہ چاندی، کچھ سونا، کچھ چاندی، کچھ رقم، کچھ پرائز بون، ان چیزوں کو اگر ملاتے ہیں، ان تینوں چاروں چیزوں کی قیمت بھی اگر 52.5 تولہ چاندی کی قیمت کے برابر مساوی ہو جائے ایام قربانی میں، اب چاہے 10 ذی الحجہ کے دوپہر کو اتنی مالیت کسی کے پاس آ جائے یا 11 ذی الحجہ کو آ جائے یا 12 ذی الحجہ کو عصر کے بعد آ جائے، غروب آفتاب سے پہلے پہلے اگر اتنا کسی کے پاس مال آ گیا جو قربانی کے واجب ہونے میں ضروری ہے، تو قربانی واجب ہو گئی۔ اچھا، جب قربانی واجب ہو جائے تو اب بندے پہ لازم ہے کہ ایام قربانی میں جانور جو شرائط شریعت مطہرہ نے اس کے حوالے سے مقرر کی ہے، وہ جانور اللہ کے نام پر ذبح کرے، اور اگر کسی نے قربانی واجب ہونے کے باوجود قربانی نہیں کی، یہاں تک کہ ایام قربانی گزر گئے تو اب بعد میں وہ جانور ذبح نہیں کرے گا، بلکہ اب اس کو اگر جانور خرید لیا تھا تو زندہ ہی جانور صدقہ کرے، اگر جانور نہیں خریدا تھا تو اب ایک بکرا یا ایک بکری کی جو ایک سال عمر ہو، متوسط درجے کی ہو، اس کی جو واجبی قیمت بنتی ہے وہ قیمت کسی شریف فقیر کو صدقہ کرے گا.
یعنی اب جانور ذبح نہیں کرے گا،
اب جانور ذبح نہیں کرے گا،
اگرچہ موجود بھی تھا اس کو بھی ذبح نہیں کرے گا،
اب ذبح نہیں کرے گا. اس کی وجہ علماء کرام نے یہ ارشاد فرمائی ہے کہ دراصل قربانی جو ہے نا وہ ایک محدود وقت میں کی جانے والی عبادت ہے، اور یہ عبادت جانور کو ذبح کرنا اللہ کے نام پر بطور قربانی، یہ اس وقت عبادت کہلائے گا جب وقت کے اندر ہو. تو جب وہ وقت گزر گیا تو اب جانور کو ذبح کرنا بطور قربانی وہ اب قربانی کے اعتبار سے عبادت نہیں ہوگی. تو اس لیے اسے چاہیے کہ اب زندہ جانور ہے، ذبح کے بغیر اسی کو جب ایام قربانی گزر گئے تو اسی زندہ جانور کو صدقہ کر دے، اور اگر جانور نہیں خریدا تھا تو پھر ایک بکرے یا ایک بکری کی جو قیمت ہوتی ہے وہ صدقہ کرے.
ٹھیک ہے. اور پچھلے کئی سالوں کی اگر کوئی رہتی ہیں تو اس میں بھی یہی قیمتیں صدقہ کرنی ہوگی.
ہاں، گزشتہ سالوں کی بھی اگر کسی نے قربانی نہیں کی تو اب ایسا نہیں ہو سکتا کہ اس سال وہ کہے کہ مجھے گنجائش ہے تو ایک بڑا جانور لے آتا ہوں، اور پچھلے تین چار پانچ سال یا چھ سال کی قربانی وہ سب اسی ایک بڑے جانور میں اس سال کی قربانی بھی شامل کرتے ہوئے، سات حصے ہیں تو اس سال کا ایک حصہ اور بقیہ چھ سالوں کے چھ حصے، اس طرح اگر کوئی قربانی کرے گا تو قربانی کا یہ عمل، اگرچہ قربانی جو اس کی اس دفعہ کا جو واجب ہے وہ واجب ادا ہو جائے گا، لیکن اب حکم یہ ہوگا کہ اس پورے جانور کا گوشت صدقہ کریں. اس کو اب یہ گوشت کو کھا نہیں سکتا یا رشتہ داروں میں نارمل تقسیم نہیں کر سکتا، اب اس کو غرابا میں یہ جانور صدقہ کرنا ہوگا. تو اب یہ ہے کہ اس دفعہ کا جو حصہ تھا اس کی قربانی ہو جائے گی، اس سال کی
قربانی ہو جائے گی، اور اس حصے کا بھی گوشت نہیں استعمال کر سکتا،
اس حصے کا بھی گوشت استعمال نہیں،
سب صدقہ کرنا ہوگا. یعنی یہ اس میں کہ جو پچھلے سالوں کی قربانیاں گویا کہ کہیں قضا جسے کہیں، تو وہ اس جانور میں، بڑے جانور میں وہ حصے بھی اگر شامل کر لیتا تو یہ حکم ہے.
قضا یعنی اس کو حکم یہی ہے کہ وہ قربانیاں قضا پھر بھی نہیں ہوں گی،
قضا پھر بھی نہیں ہوگی،
قضا پھر بھی نہیں ہوگی، لیکن اس سال کا جو جانور جس کا گوشت تقسیم کرنا تھا
وہ
تقسیم بھی نہیں کر پائے گا اپنے گھر والوں کے لیے،
بانٹ رہے ہیں فقرا،
اب یہ فقرا میں ہی پورا ٹوٹل بانٹنا ہوگا.
ٹھیک ہے. ٹھیک جی، بڑھتے ہیں ناظرین کے سوالات کی طرف.
میرا مفتی صاحب سوال ہے، میرا نام محمد اقبال ہے، میرے بابا فوت ہو گئے تو میں ان کے نام کی قربانی کر سکتا ہوں؟ اس کے نام کی
مرحومین کی طرف سے
اللہ تعالیٰ ان کے والد کی بخشش و مغفرت فرمائے. تو اپنے والد کے فوت ہونے کے بعد یا والدین یا کسی بھی عزیز کے فوت ہونے کے بعد اس کی طرف سے قربانی جو زندہ افراد ہیں کر سکتے ہیں، اور یہ نبی کریم صلی اللہ تعالیٰ علیہ وآلہ وسلم کا بھی طریقہ کار رہا ہے کہ آپ صلی اللہ علیہ وسلم دو جانور قربانی کے لیے استعمال فرماتے، ایک اپنی طرف سے اور ایک ام المؤمنین خدیجۃ الکبریٰ رضی اللہ تعالی عنہا کی طرف. اور اسی طرح آپ صلی اللہ علیہ وسلم نے حضرت مولا علی کرم اللہ تعالی وجہ الکریم کو ایک وصیت بھی فرمائی تھی کہ وہ آپ صلی اللہ علیہ وسلم کی طرف سے بھی ایک جانور ذبح کیا کرتے تھے. تو بالفرض اگر والدین نے وصیت نہ بھی کی ہو تو یہ سعادت مندی ہے کہ آپ پر اب قربانی واجب ہے، تو اپنی واجب قربانی کی ادائیگی کے ساتھ ساتھ اپنے والدین مرحومین ان کے اصال ثواب کے لیے بھی الگ الگ سے جانور ذبح کر لیں، یا ایک بڑا جانور اگر آپ نے لیا ہے قربانی کے لیے تو اپنی جو واجبی قربانی ہے وہ ایک حصہ اس کا شامل کریں، اور بقیہ جو چھ حصے ہیں چاہے تو اپنے اعزاء اقربا فوت شدہ مسلمان ان کی طرف سے بھی ایک ایک حصہ شامل کر لیں.
ٹھیک ہے. اور بعض اوقات کئی مختلف مرحومین گھر میں، یعنی والد بھی، کسی کے والدہ بھی، بھائی بھی، تو وہ اس سال اس کی طرف سے، اس سال اس کی طرف سے، اس سال اس کی طرف سے، تو یوں بھی ہو سکتا ہے کیا؟
یوں بھی ہو سکتا ہے کہ ہر سال گنجائش اگر ایک ہی جانور خرید کے لانے کی ہے اپنی واجب قربانی کے علاوہ،
ٹھیک،
ایک ہی کی مزید کی گنجائش ہے، تو اب یوں کر سکتے ہیں کہ ایک دفعہ والد کی طرف سے کر دی، اگلی دفعہ والدہ کی طرف سے کر دی، یعنی یہ مرحومین کی طرف سے کرنا چاہتے ہیں تو اس طرح کر سکتے ہیں، لیکن یہ ایک ہی کو کیوں خاص کریں؟ اگر ایک ہی کی گنجائش ہے تو اس کا یہ اصل میں اشارے ثواب ہی ہوتا ہے.
ٹھیک,
تو یہ ثواب اپنی والدہ, اپنے والد,
سب کو,
پوری امت مسلمہ کو پیش کر سکتے ہیں. تو سب کو اس ایک بکرے یا ایک بکری کی قربانی کا ثواب سب کو پہنچے گا.
اچھا ٹھیک, کچھ مسجد بھی شامل کرتے ہیں. عورت کے پاس اگر حج کے لیے پیسے ہوں, کسی بھی محرم کے پاس حج کے لیے گنجائش نہیں, تو کیا عورت خود حج کر سکتی ہے؟ مراد ان کا اکیلے حج کرنا.
تو عمومی طور پہ اس طرح کے سوالات جو خواتین کے حوالے سے آتے ہیں وہ یہی ہے کہ وہ مکہ مکرمہ میں نہیں رہتے, وہ مکہ مکرمہ سے دور کسی جگہ جو شرعی مسافت بنتی ہے یا دوسرے ممالک.
جی,
تو ایسی صورت میں خواتین کو حج پہ جانے کے لیے یہ ضروری ہے کہ ان کے ساتھ کوئی نہ کوئی محرم ہو, بھائی یا والد یا بیٹا, بھتیجا, بھانجا, چچا, ماموں, ان صورتوں میں کوئی نہ کوئی محارم ساتھ ہو, یا اسے داماد بھی محرم ہوتے ہیں تو اس صورت میں بھی محرم ساتھ ہونا کفایت کرے گا, یا پھر شوہر ساتھ ہو. تو ان رشتہ داروں یا شوہر کے ہوتے ہوئے عورت پھر حج کی ادائیگی کے لیے سفر کرے گی. اور اگر عورت کے ساتھ کوئی محرم موجود نہیں ہے, شوہر نہیں ہے, یا اتنی استطاعت نہیں ہے کہ یہ بھی جا سکیں, تو فی الوقت عورت کے لیے اکیلے سفر حج کے لیے نکلنا یہ جائز عمل نہیں ہے. عورت انتظام کرے, مزید تھوڑا انتظار کر لے, یہاں تک کہ کوئی نہ کوئی محرم اتنی استطاعت پائے کہ وہ سفر حج کے اخراجات برداشت کر سکے اور اس پر حج لازم ہو, تو وہ اور یہ دونوں مل کے حج پہ چلے جائیں, یا عورت کے پاس اتنی وسعت ہے کہ وہ اپنے محرم کو بھی اپنے ساتھ حج پر لے جا سکتی ہے. تو اب عورت کو اپنے محرم کو اپنے ساتھ حج پر لے کر جانا ہوگا,
یعنی ان کا سارا خرچہ یہ خاتون,
اب یہ خاتون پھر برداشت کرے گی.
ٹھیک ہے, وہ اپنے خرچے پر اگر نہیں راضی, کوئی بھی محرم جس کا ہے
یا ہے ہی نہیں,
یا ہے ہی نہیں,
یا وہ کہتا ہے ٹھیک ہے میرے پاس اخراجات نہیں, آپ کے حج کی ادائیگی کے لیے آپ کا معاون میں بن کر محرم ہی ہوں اور آپ کے ساتھ سفر کروں گا, تو لیکن اخراجات نہیں ہیں, تو اب ان خاتون کے پاس اگر اتنی وسعت ہے کہ وہ اس کو بھی لے جا سکتی ہیں,
یعنی ان کے پاس دو بندوں
دو بندوں
خرچے,
ایک اپنا اور ایک اپنے محرم کا, تو اب ان کو اب حج کی ادائیگی کرنی ہوگی.
صحیح,
اور اگر محرم ہے ہی نہیں, ٹھیک ہے, یا محرم تو ہے لیکن اس عورت کے پاس گنجائش نہیں ہے اور وہ محرم کے پاس بھی حج کی فرضیت کی صورت نہیں بن رہی, تو اب یہ خاتون اتنے عرصے صبر کریں یہاں تک کہ گنجائش نکلے, تو یہ اکیلے باہر لیے خاتون حج کے لیے نہیں جائیں گی.
ٹھیک ہے, اور اس میں عمر کا بھی کوئی اعتبار نہیں؟ لوگ جو یہ سمجھتے ہیں کہ بھی عمر ہے اب اس میں اور وہ جاننے والے جا رہے ہیں, ان کے ساتھ خاتون بھی ہیں, اس کا بھی کوئی اعتبار؟
خواتین کے لیے کوئی عمر کی ایسی قید نہیں ہے.
ٹھیک,
کہ عمر کے اس اسٹیج کو پہنچنے کے بعد خواتین اب محرم سے آزاد ہو جاتی ہیں, ایسا نہیں ہے. چاہے عورت جوان ہو یا ادھیڑ عمر کی ہو یا ضعیف ہو, سفر کی حالت, صرف سفر حج کا ہی معاملہ نہیں ہے, 92 کلومیٹر مسافت دور ایک عورت کا بغیر محرم یا شوہر کے سفر کرنا جائز نہیں, چاہے وہ سفر ایک شہر سے دوسرے شہر,
ٹھیک,
کا جیسے کراچی سے حیدرآباد کا سفر لے لیں, تو یہ بھی ایک عورت بغیر محرم کے نہیں کر سکتی. تو اسی طرح سفر حج جو پاکستان سے اگر مکہ مکرمہ جانا ہے تو یہ تو میلوں میل کا فاصلہ ہے, تو اس صورت میں بھی اس کو اکیلے سفر کی اجازت نہیں ہوگی.
اور اسلام نے جتنے بھی اس طرح کے احکامات بیان کیے ان میں کئی حکمتیں ہیں, اسی میں عورت کا تحفظ ہے اور دیگر بھی کئی ایسے معاملات. ایسا نہیں ہوتا کہ لوگ سمجھتے ہیں کہ یہ سفر تو آسان ہے, اب تو آرام سے گاڑی پہ پہنچ جانا ہے, وہاں پہنچ جانا ہے, کئی اس طرح کے مراحل اور اس طرح کے معاملات وہ درپیش ہو جاتے ہیں. تو لہذا جو اسلامی اور شرعی احکامات ہیں ان کو ہمیں اپنی عقلوں کے ترازو میں یوں نہیں رکھنا چاہیے کہ قرآن اور حدیث کا حکم ہم دوسری طرف رکھ دیں اور کہا یہ سمجھ میں آ رہا ہے اب یوں کر لیا جائے. تو جو شریعت کا حکم ہے, جب حج فرض جیسے عمل کے لیے بھی فرما دیا, بھلے اس کے پاس اپنی گنجائش ہے, کوئی اور ساتھ اگر نہیں اس کے محرم تو وہ حج کو بھی موقوف ابھی رکھے گی اور انتظار کرے کہ اس کے ساتھ اس کا محرم یا شوہر کا کوئی ایسا انتظام ہو جاتا ہے. مزید بڑھتے ہیں سوالات کی طرف.
محمد ارسلان اتاری مدینہ تلولیہ ملتان شریف سے بات کر رہا ہوں. دار الافتاء اہل سنت میں مفتی جبل صاحب, آپ سے میرا یہ سوال ہے, جس پہ اتنا مال اور وسعت نہ ہو وہ قربانی بھی کرنا چاہتا ہے, جیسے مثال کے طور پہ عام ہی انسان ہے جس پہ اتنا مال وغیرہ نہیں ہے, اس پر قربانی واجب ہوتی है या नहीं, वो फिर भी कुर्बानी करता है तो उसकी कुर्बानी हो जाती है या नहीं, क्या उसके लिए माल और वो साथ भी होना जरूरी है, इस बारे में रहनुमाई फरमाए।
जी, कुर्बानी वाजिब होने के हवाले से एक सूरत होती है कि एक शख्स मन्नत मान ले कि इस दफा मैं कुर्बानी अल्लाह के लिए अल्लाह के नाम पे करूंगा। ठीक, अब उसके पास कोई इस्तेआत नहीं थी लेकिन उसने मन्नत मानकर अपने ऊपर कुर्बानी वाजिब कर ली। ठीक है, अभी अगर से गरीब हो इसको कुर्बानी करनी होगी,
वाजिब इस
वाजिब मन्नत मान ली। एक होता है गनी मालदार, जिसका भी हमने जवाब सुना कि उस पर कुर्बानी वाजिब होगी सुन्नत इब्राहिमी की अदायगी के खातिर। एक होता है गरीब जिस पे कुर्बानी वाजिब नहीं है, यानी वो गरीब है अमीर नहीं है,
शरीफ फकीर,
शरीफ फकीर जिसको हम कहते हैं, और उसने मन्नत भी नहीं मानी।
ठीक है,
लेकिन वो अल्लाह की मोहब्बत में अल्लाह की राह में एक जानवर को जबह करने के लिए वो जानवर कुर्बानी की नियत से खरीद लेता है।
ठीक है,
तो अब वो जानवर कुर्बानी के लिए मुतअय्यन हो गया, अब इस पर खास उस जानवर की कुर्बानी करना वाजिब हो गई।
ठीक है,
शरीयत ने लाजिम नहीं की थी,
खुद इसने कर दी,
खुद इसने अपने ऊपर कुर्बानी का जानवर बनियत कुर्बानी खरीदने की वजह से अपने ऊपर इसका इल्तिजाम किया, अब इस पे इस जानवर की कुर्बानी वाजिब हो गई। अच्छा, अब शफीक साहब ये समझे कि ये इसने जोक शोक मोहब्बत में एक जानवर खरीद लिया।
ठीक है,
तो अब ये जो अदा कुर्बानी करेगा तो ये अपने ऊपर जो वाजिब किया था वो उस वाजिब की अदायगी हो गई, लेकिन अयाम कुर्बानी आने से पहले या अयाम कुर्बानी में, ये अगर इतनी रकम आ गई अयाम कुर्बानी से पहले कि आगे चलते चलते अयाम कुर्बानी में भी वो गनी रहता है मालदार हो जाता है, तो अब इसके ऊपर कुर्बानी अलग से वाजिब होगी। अब ये नहीं कहे कि मैंने तो एक जानवर की पहले ही खरीद लिया था और वो तो कुर्बान में कर ही रहा हूँ तो अब अलग से जानवर क्यों खरीदूं, इसलिए पहला जो जानवर खरीदा है वो फकीर शरीर होने की हालत में जो वाजिब नहीं थी, आपने जानवर खरीद के अपने ऊपर कुर्बानी को वाजिब किया है, और एक कुर्बानी है जो सुन्नत इब्राहिमी की अदायगी के लिए मालदार गनी शख्स पर शरीयत ने वाजिब फरमाई है। अब आप हो गए साहिब निसाब अय्याम कुर्बानी में, अब आपको एक कुर्बानी वो करनी है, तो पिछली एक और जो जानवर खरीदा था वो वाला वाजिब अलग है, वो खुद किया है और एक शरीयत ने लागू किया है।
ठीक है,
तो अब यूं दो कुर्बानी करनी।
अगर माली वसत नहीं है और वो शरीफ फकीर वाली है,
जी,
अब उसने वो जानवर खरीदा तो अब उस पर लाजिम ही रहेगा कि ये उसकी कुर्बानी करे।
अब ये इस पे लाजिम है कि इस जानवर की कुर्बानी करेगा, अब इस जानवर को कुर्बान ना करे ऐसा नहीं हो सकता।
ठीक है, कभी मेरे कोई कहेगा भाई आपके तो हालात इतने नहीं है, अब आपने ले लिया लेकिन अब इसको बेच दो,
और तो बेचेगा भी नहीं,
नहीं बेच सकता, ये नहीं इसको कुर्बानी कर।
अभी खास इसी जानवर की कुर्बानी लाजिम हो गई, हत्ता के अगर ये जानवर जैसे बाजू का जानवर लोग हफ्ते 10 दिन पहले ले आते हैं और हत्तल इम्कान तो वो कोशिश करते हैं कि इसकी हिफाजत हो,
बिल्कुल,
लेकिन बच्चे हैं, बच्चे जानवर को जब इनके हाथों में आता है तो दौड़ाते हैं,
कुछ ना कुछ करके ऐप पैदा कर।
इस तरह के दारुल इफ्ता में सवालत फोन पे आ रहे होते हैं, लोग वैसे ही दारुल इफ्ता में आ जाते हैं तस्वीरें वगैरह लेके कि भाई जानवर की ये कंडीशन हो गई है कि फ्रैक्चर हो गया है, अभी उठता ही नहीं है, चल ही नहीं पाता, तो आया इसकी कुर्बानी होगी या नहीं होगी। तो अगर कोई शरीफ फकीर ने कुर्बानी के नियत से जानवर खरीदा है, अब वो जानवर अगर से माजूर हो जाए, अगर से ऐसा हो जाए कि इस जानवर की कुर्बानी नहीं होती,
ठीक है,
लेकिन फकीर शरी को अब यही जानवर जबह करना हो,
यही करना होगा,
यही करना,
ठीक है। अच्छा, अगर वैसे ही घर के अंदर जानवर है जो आमतौर पे अगर कहें कि देहात की एक जिंदगी है, गांव देहात में भी रुक रहने वाले कोई ना कोई जानवर उनके पास होते हैं, बकरियां होती है, दीगर चीजें, अब उनकी घर में पाला हुआ है, उसके ऊपर कोई नियत हो जाए कि भाई इसको हम कुर्बानी कर लेंगे, है वो शरीफ फकीर,
एक तो यह है कि इनके अपनी जो भेड़ बकरियां हैं उन्हीं की नस्ल में से किसी एक को चुनाव कर लिया कि और हैं शरीफ फकीर। अच्छा, एक सूरत यह है कि वैसे ही जानवर खरीद दिया था पालने के लिए, अब नियत हो गई कि इसको मैं कुर्बान करूंगा, तो इन दो सूरतों में खास इस जानवर की कुर्बानी अब इन पे वाजिब नहीं हुई,
वाजिब नहीं रही।
वाजिब होने की वही सूरत है कि जो आदमी बनियत कुर्बानी शरीफ फकीर हो और बनियत कुर्बानी कोई जानवर खरीदे तो ये उसका एक इल्तिजाम हुआ, ये गोया ऐसा हो गया जैसे कोई आदमी मन्नत मान लेता है तो उसको वो अदा करना होगा, तो इसने जानवर खरीदा है, अपने ऊपर एक इल्तिजाम किया है, एक चीज लाजिम की है, تو اب قربانی کرنی ہوگی. لیکن جس کے جانوروں میں سے کسی ایک جانور کو اس نے سلیکٹ کیا کہ اس دفعہ میں اس کی قربانی کروں گا وہ ہے شریف عقیر، تو اس کی تعین کرنے سے خاص وہ جانور قربان کرنا اس پہ واجب نہیں ہوا. اس پہ قربانی بھی واجب نہیں ہوئی اور خاص وہی جانور قربان کرنا یہ بھی واجب نہیں ہوا. لیکن واجب نہ ہونا ایک الگ بات ہے. جب اللہ تعالیٰ کی راہ میں کوئی چیز خرچ کرنے کا ارادہ کر لیا تو آدمی کو واپسی اپنے ارادے کو بدلنا نہیں چاہیے، اس کام کو کر گزرے.
ٹھیک ہے جی، مزید سوال.
میرا سوال یہ تھا کہ اگر کوئی عورت اپنے میاں کے پاس دوسرے ملک جاتی ہے، مطلب ایک ملک سے دوسرے ملک جاتی ہے، تو وہ بھی سفر میں ہی کاؤنٹ ہوتا ہے، تو کیا وہ سفر کرنا جائز ہے یا وہ بھی عورت کے لیے منع ہے؟ جزاک اللہ خیر.
ٹھیک ہے مزید.
میرا سوال یہ ہے کہ میں ایک قربانی تو میں کروں گا، ٹھیک ہے، جو کہ میرے اوپر فرض ہے. اب میں چاہ رہا ہوں کہ اگر ایک قربانی میں اور کروں جو کہ سب کی طرف سے ہو جائے، حضور صلی اللہ علیہ وسلم کی طرف سے، سارے بزرگوں کی طرف سے، میرے والدین کی طرف سے، کیا ایسا ہو سکتا ہے؟
ٹھیک ہے، پہلا سوال عورت، اس کا تو جواب تفصیل سے ہو گیا، ڈیٹیل سے ہو گیا کہ صرف حج کے لیے ہی نہیں ہے یہ سفر، اگر عام بھی کسی کام کے لیے یا آپ نے جیسا کہا شوہر کے پاس بھی جانا ہے تو ان کا محرم ساتھ ہونا ضروری ہے. محرم میں سے بیٹا ہو سکتا ہے، بھائی ہو سکتا ہے، ان عورت کا اپنا جو ہے وہ چچا ہیں، ان کے اسی طرح سگے ماموں ہیں، تو یہ اس کے محارم کہلاتے ہیں. ان کے بغیر سفر کرنا جائز نہیں، جو شرعی سفر مسافت تک. آپ نے بیرون ملک پوچھا تو وہ جائز نہیں ہے. قربانی یہ کریں گے، دوسرے بھائی نے پوچھا ہے قربانی کریں گے، ایک اپنی طرف سے، ایک نبی پاک صلی اللہ علیہ وسلم اور تمام بزرگوں، اس میں ہونا کیا چاہیے؟ ایک کو خاص کر دیا جائے اور ثواب پھر سب کو پیش کر دیا جائے، یہاں پر جیسے انہوں نے کہا تو حضور علیہ السلام کے لیے یہ کریں، کیا کریں یعنی قربانی؟
اس میں چاہیں تو یہ صورت کہ سرکار دو عالم صلی اللہ علیہ وسلم کے لیے سر فہرست کہ حضور کو اس کا میں قربانی کا ثواب پیش کروں گا، پھر آپ صلی اللہ تعالیٰ علیہ وآلہ وسلم کے وسیلے سے حضور کے صدقے اس کا ثواب آگے جتنے بھی مرحومین کو یہ پہنچانا چاہیں تو وہ ثواب میں اس طرح یہ سالے ثواب کر لیں. یوں بھی کیا جا سکتا ہے اور خاص سرکار دو عالم صلی اللہ علیہ وسلم کے لیے حضور سے محبت کے اظہار کے لیے اگر وہ جانور حضور کے اسالے ثواب کے لیے ذبح کرتے ہیں تو یہ بھی ایک اچھی صورت ہے. تو چاہیں تو ایک جانور سرکار دو عالم صلی اللہ علیہ وسلم کے لیے خاص کر لیں بطور قربانی، اور مزید گنجائش ہے تو دوسرا جانور امت مسلمہ یا اپنے مرحومین کے لیے کر لیں، اور اگر گنجائش نہیں ہے ایک ہی جانور بالفرض کوئی اپنی طرف سے اپنے واجب کی ادائیگی کے لیے قربان کرنا چاہتا ہے تو یہ اپنے اس واجب قربانی کی ادائیگی پر جو ثواب ملے گا تو اس ثواب کو بھی امت مسلمہ کو پہنچا سکتا ہے، اس طرح اس کا اپنا واجب ادا ہو جائے گا اور ایصال ثواب بھی ہو جائے گا. تو خاص اگر ایک ہی کی گنجائش ہے تو اس ایک قربانی کا بھی ثواب پہنچایا جا سکتا ہے،
ٹھیک
ہے، لیکن نیت یہ ہونی چاہیے یہ میری طرف سے قربانی ہو رہی ہے اور اس کا ثواب جو ہوگا وہ امت مسلمہ کو.
تو مرحومین اگر ان کی طرف یا اولیاء کی طرف تو ایک کی طرف سے کرنی چاہیے یا دس بارہ کی نیت سے کیسے کرنی؟ ایک جانور کر رہے ہیں، مطلب بکرا کر رہے ہیں، دمبا کر رہے ہیں،
اس ایک جانور کو اگر ذبح کر رہے ہیں تو ایک کی طرف سے کیا جائے، یہ زیادہ بہتر.
جی مزید.
میرا سوال یہ ہے کہ آج کل اجتماعی قربانی ہو رہی ہے جس میں سات حصے ہوتے ہیں، سات حصے ہوتے ہیں، اس میں یہ پتہ نہیں چلتا کہ کون سا حصہ جائز ہے. اگر کوئی سات حصے میں کسی کے پیسے، کسی کے نینے حرام کے پیسے ہوں تو کیا اس سے قربانی جائز ہو جائے گی؟ کیونکہ اب جگہ جگہ اجتماعی قربانی ہوتی ہے وہاں پوچھتے تو نہیں ہے کہ آپ کے حرام کے پیسے ہیں کیا حلال کے پیسے ہیں، کیونکہ اگر سات حصے میں کسی ایک حصہ حرام کا ہوا ہے کسی حلال کا ہوا تو پھر یہ کیا اس طرح کیا ہوگا؟
جی تشویش انہوں نے یہ ظاہر کی کہ ایسے سب کے پیسوں کا اولاً کیا یہ تحقیق کا حکم ہے کہ ہر ایک کو حصہ جمع کرتے ہوئے بھی وہ ان پیسوں کے حوالے سے بھی پوچھیں؟
ایک مسلمان کے ظاہر حال کے پیش نظر اس طرح سوال نہیں کرنا چاہیے کہ آپ یہ چوری کر کے تو نہیں لائے، یا آپ نے سود میں تو حاصل نہیں کیے، یہ رشوت کے پیسے تو نہیں ہیں، جوا تو نہیں ہے. تو ایک مسلمان کے ظاہر حال کے ایک آدمی اتنی اویئرنیس تو رکھتا ہے کہ اللہ کے رسول صلی اللہ علیہ وسلم کی رضا کے حصول کے لیے وہ یہ نیک کام میں یہ رقم خرچ کر رہا ہے، تو یہ سودی یا حرام پیسوں سے تو نہیں کرے گا. اور قربانی جیسا ایک مقدس عمل بھی آدمی جب رقم उसके लिए पेश करेगा तो ऐसी रकम पेश नहीं करता जो हराम हो। और ये बात तय है कि अल्लाह तबारक व तआला जो है वो तय्यिब है और पाकीज़ा चीज़ों को ही कबूल करता है। अब कुर्बानी जैसे अमल में भी कोई हराम माल कैसे लेकर आए, ठीक बिलफर्ज कोई लाता है लेकिन कुर्बानी के जो हिस्से लेने वाले हैं उनको तो नहीं पता कि ये हराम पैसा लेकर आया या हलाल पैसा लेकर आया, कैसा लेकर आया।
और इस तहकीक में भी उनको पढ़ना
भी जाना ये नहीं चाहिए, ठीक तो जाने की जरूरत भी नहीं है, जाहिर हाल को ही देख के हम रकम कलेक्ट कर लेंगे। अब इस तरह अगर जानवर आ जाता है और उसमें कोई एक ऐसा फर्द हुआ कि जिसके पैसे हलाल नहीं थे हराम थे, लेकिन जो कुर्बानी का जानवर हुआ उस जानवर में मजीद 6 अफराद थे जिनके 100% हलाल रकम थी, तो कुर्बानी सबकी तरफ से हो जाएगी। रहा मामला सवाब का, तो वो सवाब जिसके हराम के पैसे थे तो अल्लाह ताला की बारगाह में वही माल कबूल होता है जो हलाल हो, हराम माल अल्लाह की बारगाह में कबूल नहीं होता। तो उस बंदे की अपनी कुर्बानी की कबूलियत और अदम कबूलियत का मामला अलग होगा, बकिया लोगों की कुर्बानी हो जाएगी,
कुर्बानी हो जाएगी।
लेकिन यह है कि नॉर्मल यही होता है कि जैसे जुमे में बयानात हों या इस तरह के मौाक़े हों तो ये आवाम को ये मसाइल भी बताए जाएं कि अल्लाह ताला की राह में पाकीज़ा माल खर्च करें, ताकि अगर कोई हराम माल भी खर्च करने चाह रहा था तो वो हराम माल का जो हुक्म है उसमें अमल करे और कुर्बानी जैसे इस वाजिब की अदायगी में हराम का 1 रुपया भी शामिल ना करे।
जहर है, और हराम माल तो वैसे भी इसमें नहीं शामिल करे, यानी आम कामकाज में भी तो शामिल नहीं करेगा अपने जाती इस्तेमाल में, उसका जो शरीयत का हुक्म है हज जैसे फरीजे के लिए भी तो क्या फरमाया कि जो ज्यादा राह हलाल लेकर जाए तो वो लब्बैक कहता है तो उसकी लब्बैक पर उसे सादैक कहा जाता है, तेरे लिए मुबारक हो, लेकिन जो लब्बैक कहता है और ज्यादा राह उसका हराम है उसे ला लब्बैक कहा जाता है। तो कोई यहाँ तक जो रिवायत में ये इरशाद फरमाया गया कि अगर वो अपने हाथ परागंदा हालत में आता है, मट्टी है, गुबार है, ये सारी चीजें हाथों को वो अपना बढ़ाता है और दुआ करता है या रब्बी या रब्बी या रब्बी, फिर इरशाद फरमाया फअन्ना युस्तजाबुल ज़ालिक, उसकी दुआ कैसे कबूल होगी कि जिसका मतअमु हराम, मशरबु हराम, मलबसु हराम, वगुज़िया बिल हराम, जिसका खाना पीना पहनना गिजा हराम है, उसकी दुआ कैसे कबूल होगी। तो इसलिए जब भी नेकी वाले ये मामला आते हैं तो अंडरस्टूड है कि इसके अंदर पाक माल जो साफ सुथरा माल है वही अल्लाह की राह में खर्च किया जाए, और अगर किसी के पास हराम माल है तो जो उसका शरीयत मुतहरा का हुक्म है कि बगैर नियत सवाब जहाँ सदका करना है वहाँ सदका करें, जहाँ असल मालिक की तरफ लौटाना है जैसे रिश्वत का माल लिया हुआ है तो जो उसके असल मालिकान हैं उन्हीं की तरफ उस माल को वापसी करना। आमतौर पर जमील साहब लोग यही समझते ना कि नाजायज उमूर के चंद वो बातें हैं, तो तफसीर सिरातुल जनान में किबला मुफ्ती कासिम साहब ने दावत बरकात मौलाना ने वो जो आयतें मुबारक ना या अय्युहल्लज़ीना आमनू ला ताकुलू अमवालकुम बैनकुम बिलबातिल, ये बातिल तरीके उसके जो है ना उसके पूरे नीचे वो वजाहत की, धोखे के जरिए से, नाहक तरीके से, चोरी के जरिए, रिश्वत के जरिए, आदमी कोई भी ऐसा नजायज और बातिल तरीका जो शरीयत में जायज नहीं उस तरह अपना माल हथिया लेना हराम माल नजायज माल। अब उसके तकाजे वो उसके मुताबिक होंगे कि किस माल का क्या हुक्म और उससे सुबकदोश आदमी कैसे हो। अल्लाह पाक सबको ये बातें समझने की भी तौफीक अता फरमाए। अच्छा, किसी को ये वहम आता है जैसे इन्होंने भी कहा आप ऐसे, तो उसको क्या फिर अपना ही जानवर ले लेना चाहिए, आप क्या मशवरा देंगे?
देखिए मुसलमानों के साथ तो हुस्ने गुमान रखना ही होगा ना,
सही है बिल्कुल।
अब ये नहीं होगा कि जो जानवर मेरा जिसमें मेरा हिस्सा होगा पता नहीं किसी का इसमें हराम रुपया ना आ गया हो, तो ये बदगुमानियां क्यों पाली जाए।
सही,
हमें मुसलमानों के साथ हुस्ने जन ही रखना चाहिए। जिस तरह आप अपना हलाल पैसा पेश कर रहे हैं तो ऐसे बकिया 6 अफराद ने भी तो हलाल ही पैसा दिया होगा, वो भी आप ही जैसा जहन रखते होंगे, तो अब ये है कि बदगुमानी नहीं करनी चाहिए। अगर किसी का इत्मीनान फिर भी नहीं होता मिसाल के तौर पर, तो अब उसे वही जो आप मशवरा दे रहे हैं कि अलग से ही फिर अपना कोई
अकेला
जानवर, अपना बकरा बकरी दुम्बा भेड़ जो शराइत के मुताबिक हो वो खरीद लेना चाहिए।
सदके की चीजें क्या खास कोई परिंदों को डालना या कहीं आम किसी ऐसी नॉर्मल जगह पे फेंक देना, इसको क्या कहेंगे आप?
अब सदका कौन सा सदका है, तो नॉर्मल जो आदमी ये समझते हैं कि जैसे घर के दरवाजों के ऊपर पिलर पे इस तरह की कोई मिट्टी की कोई कुंडी वगैरह रख लेते हैं, उसमें पानी या उसमें बाजरा या दाना डाल देते हैं। जब बाजू का होता है चींटियां दीवारों के साइड पे होती हैं, तो आटा या इस तरह की चीनी वगैरह डाल देते हैं, या जानवरों को खिलाने के लिए भी लोग मुख्तलिफ किस्म के गोश्त के पीस या छीतड़े वगैरह इस तरह ला के ताकि जानवर खा लें। तो अब यह है कि इन जानवर जो जिन तक गिजा नहीं पहुंच पा रही, अगर कोई उनको खिलाने पिलाने के लिए असबाब इख्तियार करता है, तो ये भी सदकात के उमूम के तहत दाखिल है। हत्ता कि अगर कोई जैसे जानवर प्यासा दिख रहा है तो हमने उसको पानी दे दिया। यहाँ तक कि बुखारी शरीफ में एक रिवायत भी मौजूद है कि एक शख्स की बख्शिश किस बुनियाद पे हुई कि वो कुएं में पानी पीने के लिए उतरा, ठीक है, अब जब इसने बाहर आके देखा तो एक कुत्ता भी हांफता कांपता प्यासा था, तो उसने अपने मोजे जो होते हैं उनमें पानी भर के ऊपर आया और कुत्ते को पिला दिया। तो उस प्यासे कुत्ते को पिलाने की वजह से इस अमल से अल्लाह ताला उसकी बख्शिश फरमा दी। तो इसलिए ये कि जानवर जो है, इन जानवरों का भी अगर कोई ख्याल करता है तो उमूमी तौर पे इसको भी एक नेक अमल कहा जाता है, और नेक अमल को भी एक सदके की सूरत कही जाती है। लेकिन अब सदका फितर है
तो वो परिंदों को,
तो वो सदका फितर परिंदों को उसने सारा बाजरा खरीद के खिला दिया, तो इस तरह सदका फितर अदा नहीं होगा। तो या अय्याम हज में कोई गलती कर बैठा और उसमें जिनायत के तौर पर सदके लाजिम होते हैं, तो वो सदके के पैसों से गोश्त खरीदा और जानवरों में खिला दिया, इस तरह सदके अदा नहीं होंगे।
आम सदका इसको कह सकेंगे कि नॉर्मल है, ना कोई मन्नत है ना कोई और वाजिबा सदका है, इसी पैसों में से कुछ इसने ये चीजें ली जो कि परिंदों को खिलाई जाती हैं, सदका तो है।
सदके के उमूम के तहत ये दाखिल है, यानी
हर जिगर में सदका,
हर तर जिगर में सदका है, यानी मुराद ये अजर है। तो अब यह है कि जिस जानवर को भी अगर खिला रहा है और जानवर का भूख प्यास मिटा रहा है, तो ये अमल भी एक सवाब का काम है।
माशाल्लाह। नाज़रीन इकराम, आपने प्रोग्राम मुलाहज़ा किया, अपना फीडबैक भी जरूर दीजिएगा। अल्लाह पाक हम सबको नेकी के काम में बढ़ चढ़ कर खुद भी इल्म सीखने वाला ही बनाए और दूसरों को सिखाने वाला भी बनाए। आमीन। बिचारी नबी सल्लल्लाहु अलैहि वसल्लम।